بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
زہرا زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ سورہ آل عمران کی آیت کرمانک 102 سے 104 تک کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔ یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاته ولا تموتن الا وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا وَلَا تَفَرَّقُوا وَاذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ إِذْ كُنْتُمْ أَعْدَاءً فَأَلَّفَ بَيْنَ قُلُوبِكُمْ فَأَصْبَحْتُمْ بِنِعْمَتِهِ إِخْوَانًا وَكُنْتُمْ عَلَى شَفَا حُفْرَةٍ مِّنَ النَّارِ وَكُنْتُمْ عَلَى شَفَا من النار فأنقذكم منها كذلك يبين الله لكم آياته لعلكم تهتدون۔ ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر وأولئك هم المفلحون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، ایشور سے ویسے ڈرو جیسے اس سے ڈرنا چاہیے، اور مسلم رہتے ہوئے ہی مرنا، اور تم سب مل کر ایشور کی رسی کو مضبوطی سے تھامے رہو اور بکھرو نہیں، اور اپنے اوپر ایشور کی اس وبھوتی کو یاد کرو جب تم ایک دوسرے کے شترو تھے تو اس نے تمہارے دلوں میں ایک دوسرے کے لیے پریم جگایا، تو تم اس کی وبھوتی کی چھایا میں ایک دوسرے کے بھائی بن گئے، جیسا کہ تم نرک کی کگار پر تھے اور ایشور نے تمہیں اس سے مکتی دلائی۔ ایشور اپنی نشانیوں کو اس پرکار تمہارے لیے اسپشٹ روپ سے ورنت کرتا ہے کہ شاید تم لوگ مارگ درشت ہو جاؤ، اور تم مسلمانوں کے بیچ ایک ایسا گٹ ہونا چاہیے جو لوگوں کو بھلائی کا نمنترن دے، اچھے کاریوں کی اور آمنترت کرے اور برائیوں سے روکے، اور ایسے ہی لوگ سفلتا پراپت کرنے والے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑراج ایران کی آواز۔ دوستو، آپ ہمارے پرسارن کو شارٹ وے میں 31 میٹر بینڈ برابر 9620 کلو ہرٹز پر سن رہے ہیں۔ تو دوستوں، آج منگلوار ہے، آذر کی 8 اور نومبر کی 29 تاریخ ہے، ساتھ ہی آج اسلامی کیلنڈر کے 5ویں مہینے جمادی الاول کی 5 تاریخ ہے۔ آج کی ہمارے سبھا کے کاریکرموں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ خبر سنیں گے، اس کے بعد آپ کی سیوا میں کاریکرم راجنیتک چرچا پیش کیا جائے گا، اور اس کے بعد آپ کی سیوا میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی نواسی حضرت زینب سلام اللہ علیہ کے شبھ جنم دیوس کے اوسر پر ایک وشیش کاریکرم پیش کیا جائے گا، اور آج کی سبھا کے انت میں آپ کی سیوا میں جو کاریکرم پیش کیا جائے گا وہ ہوگا قرآنی قصے۔ تو دوستوں، کاریکرم کے انوسار اب آپ ریڈیو ہندی تہران سے راشٹریہ اور انتراشٹریہ سماچار روش زیدی اور مریم مہردادی سے سنیں گے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ اسلامی کرانتی کے سپریم لیڈر سے عراقی پردھان منتری کی ملاقات۔ ایران اور عراق کے بیچ مضبوط ہوتی دوستی، راشٹرپتی رئیسی نے ودیشیوں کی اپستھتی کو کھیتر کی اشانتی کا کارن بتایا۔ اسرائیلی سینکوں نے ایک فلسطینی ناگرک کو گولی مار کر شہید کر دیا۔ قطر میں ایرانی ٹیم کے سمرتھن میں بھارتی اور فلسطینی سمرتھکوں کا جماوڑا۔ اور اب آپ وستار سے سماچار سنیے۔
عراق کے پردھان منتری شیعہ السودانی نے منگلوار کو ایران کی اسلامی کرانتی کے سپریم لیڈر آیت اللہ العظمیٰ سید علی خامنائی سے ملاقات کی۔ پراپت رپورٹ کے مطابق عراق کے پردھان منتری محمد شیعہ السودانی منگلوار کی صبح ایک استریہ پرتیمنڈل کے ساتھ تہران پہنچے۔ اسلامی گڑراج ایران کے راشٹرپتی نے ان کا آدھیکارک سواگت کیا اور ایک سنیکت پریس وارتا بھی کی۔ اس بیچ عراق کے پردھان منتری شیعہ السودانی نے منگلوار شام اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی سے ملاقات کی ہے۔ اس ملاقات کے سمبندھ میں ادھک جانکاری کا بھی انتظار ہے۔
اسلامی گنراج ایران کے راشٹرپتی نے عراق کے پردھان منتری کے ساتھ ایک سنیکت پریس وارتا میں اس بات کی آشا ویکت کی ہے کہ عراق کی نئی سرکار کی ساتھ دونوں دیشوں کے سمبندوں میں وستار ہوگا۔ پراپت رپورٹ کے مطابق اسلامی گنراج ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے عراق کے پردھان منتری شیعہ السودانی کے ساتھ ایک سنیکت پریس وارتا کے دوران کہا کہ کھیتر میں شانتی استھرتا اور آتنکوادی سنگٹنوں کے خلاف لڑائی اور کھیتر کو خطرہ پیدا کرنے والی کسی بھی اسرکشا دونوں دیشوں کا سنیکت مدعا ہے جو بغداد اور تہران کے بیچ سمجھوتے میں شامل ہیں۔ راشٹرپتی رئیسی نے کہا کہ ودیشوں کی اپستھتی کھیتر کی سمسیاؤں کے بڑھنے کا کارن ہے۔ انہوں نے کہا کہ ودیشی سینا کے اس کھیتر سے نکل جانے سے نہ کیول کھیتر کی شانتی و استھرتا میں مضبوطی آئے گی بلکہ کھیتر میں شانتی و استھرتا کو استھاپت کرنے میں سہایک بھی ثابت ہوگی۔ राष्ट्रपति रईसी ने कहा कि ईरान और इराक के बीच जो संबंध है वो कोई सामान्य नहीं है, बल्कि दोनों राष्ट्रों के बीच के संबंध मान्यताओं और विश्वासों की मजबूत नींव पर स्थापित हैं।
IRIB भारतीय मूल और ईरानी व्यापारियों की हर संभव मदद करने के लिए तैयार है। इस्लामी गणतंत्र ईरान की ब्रॉडकास्टिंग ऑर्गेनाइजेशन IRIB के प्रमुख पैमान जिबिल्ली ने अपनी नई दिल्ली की यात्रा के दौरान कहा कि भारतीयों को ईरान के बाजार से परिचित कराने से दोनों देशों के बीच आर्थिक, सांस्कृतिक और मीडिया संबंधों को मजबूत बनाने के लिए भूमि प्रशस्त हो सकती है। IRIB के प्रमुख एशिया प्रशांत रेडियो टेलीविजन ABO के सम्मेलन में भाग लेने के लिए नई दिल्ली की यात्रा पर है। नई दिल्ली स्थित ईरानी दूतावास के कर्मचारियों और राजदूत से मुलाकात में पैमान जिबिल्ली ने कहा कि IRIB भारत में सक्रिय ईरानी व्यापारियों और इसी तरह से भारतीय व्यापारियों की मांगों को उठाने और उनकी हर संभव मदद करने के लिए तैयार है। उन्होंने कहा कि ईरानी व्यापारियों की मांग और दोनों देशों की आर्थिक योजनाओं को पूरा करने के मार्ग में आने वाली चुनौतियों से संबंधित सूचनाओं के प्रसारण से हम इन समस्याओं से निपटने में अपनी भूमिका अदा कर सकते हैं।
IRGC के सीनियर कमांडर जनरल अली फदवी ने दुश्मन चैनल ईरान इंटरनेशनल के कुछ सरगनों की गिरफ्तारियों की ओर इशारा करते हुए कहा कि ये लोग अमेरिका की जासूसी और खुफिया एजेंसियों के संपर्क में थे। उन्होंने विदेशी चैनलों के कुछ सरगनों की गिरफ्तारियों की खबरों की ओर इशारा करते हुए कहा कि 44 साल से हक और बातिल के बीच जंग जारी है और मैदान जंग में हमारे सामने वाला पक्ष हर वो काम अंजाम दे रहा है जो उसके बस में है। उनका कहना था कि दुश्मनों की इन सारी कोशिशों के बावजूद उन्हें एक भी सफलता हासिल नहीं हुई है। दुश्मन की जो मर्जी होती है वह अंजाम देता है और हम भी अल्लाह का जो आदेश होता है अंजाम देते हैं ताकि दुश्मन को पराजित कर सकें। IRGC के सीनियर कमांडर का कहना था कि ईरान के हालिया दंगों में लिप्त दुश्मनों के चैनलों के कुछ मुखियाओं को गिरफ्तार कर लिया गया है। उनका कहना था कि इन लोगों को अदालत के हवाले कर दिया गया है। अब देखना यह है कि अदालत इन लोगों के बारे में क्या फैसला करती है, क्योंकि ये लोग केवल ईरान इंटरनेशनल चैनल के संपर्क में नहीं थे जो दुश्मनों की जासूसी एजेंसी का हिस्सा है, बल्कि इन लोगों के अमेरिका की जासूसी और खुफिया एजेंसियों से भी संपर्क थे।
फ्रांसीसी संसद ने सोमवार को एक प्रस्ताव पारित करके ईरान में दंगाइयों और उपद्रवियों के समर्थन का ऐलान किया है। फ्रांसीसी सांसदों ने ईरान में दंगाइयों को कुचलने का दावा दोहराते हुए एक गैर बाध्यकारी प्रस्ताव पारित किया है और इस कदम की निंदा की है। इस प्रस्ताव में यूरोपीय देशों से मांग की गई है कि कुर्द लड़की महसा अमीनी की पुलिस कस्टडी में मौत की जांच के लिए तेहरान पर दबाव डालें। फ्रांसीसी सांसदों ने यह भी दावा किया है कि महसा अमीनी की मौत के बाद ईरान में भड़कने वाले दंगों को कुचलने के लिए ईरानी सरकार ने बल का प्रयोग किया है और ये स्पष्ट रूप से अभिव्यक्ति की आज़ादी और प्रदर्शनों की आज़ादी का उल्लंघन है। गौरतलब है कि ईरान में हिंसा और दंगों के बहाने पश्चिमी देशों की साजिश नाकाम होने के बाद अब इन देशों ने तेहरान पर दबाव बनाने के लिए ये नया हथकंडा अपनाया है। अमेरिका के नेतृत्व में पश्चिम देश ईरान के खिलाफ प्रतिबंधों को कड़ा करने के उद्देश्य से बयानबाजी कर रहे हैं और प्रस्ताव पारित कर रहे हैं।
कतर में जारी फीफा वर्ल्ड कप 2022 का सबसे रोमांचक मैच आज होने जा रहा है। इस मैच को लेकर दुनिया भर के लोगों की नजरें टिकी हुई हैं। इस बीच दोहा की सड़कों पर ईरानी समर्थकों के साथ साथ ईरान की टीम के समर्थन में फिलिस्तीनी, भारतीय और कई देशों के खेल प्रेमी भारी संख्या में जुटना शुरू हो गए हैं। प्राप्त रिपोर्ट के मुताबिक कतर की राजधानी दोहा के ऐतिहासिक पारंपरिक बाजार में इस समय भारी संख्या में इस्लामी गणराज्य ईरान की फुटबॉल टीम के समर्थकों का जमवाड़ा लगा हुआ है। दिलचस्प बात यह है कि ईरान की टीम का समर्थन करने वाले लोगों में केवल ईरानी नहीं हैं, बल्कि फिलिस्तीनी, भारतीय, पाकिस्तानी, कतरी, बांग्लादेशी और कई अन्य देशों के खेल प्रेमी मौजूद हैं। एक फिलिस्तीनी समर्थक का कहना था कि जब दुनिया ने हमें अकेला छोड़ दिया है तो ऐसे समय में ईरान फिलिस्तीन की मजलूम जनता के साथ कंधे से कंधा मिलाकर खड़ा है, तो हमारा भी फर्ज बनता है कि हम ईरान के साथ खड़े रहें, चाहे वो खेल का मैदान ही क्यों न हो।
इसराइली सैनिकों ने वेस्ट बैंक के अल खलील शहर में एक फिलिस्तीनी नागरिक को गोली मारकर शहीद कर दिया है। اسرائیلی سینکوں نے منگلوار کی صبح الخلیل کے اتر میں استھت بیت عامر علاقے پر دھاوا بول دیا، جس کے بعد فلسطینی ناگرکوں کے ساتھ ان کی بھیشن جھڑپ شروع ہو گئی۔ اس جھڑپ میں اسرائیلی سینکوں دوارا فائرنگ اور زہریلی گیس کے گولے داغے جانے سے 22 فلسطینی ناگرک زخمی ہو گئے ہیں۔ فلسطین کے سواستھ منترالے کا کہنا ہے کہ زخمی ہونے والے 22 فلسطینیوں میں سے 9 لوگوں کو گولی لگی تھی، ان میں سے مفید الخلیل نامک یوک کی استھتی بہت زیادہ نازک تھی۔ منگلوار کو تڑکے خلیل نے الخلیل شہر کے ایک اسپتال میں زخموں کی تاب نہ لاتے ہوئے دم توڑ دیا۔ حالیہ مہینوں میں اسرائیل کے قبضے والے ویسٹ بینک میں زیونی سینکوں نے سینکڑوں فلسطینیوں کو نشانہ بنایا ہے، جس کے نتیجے میں فلسطینیوں نے بھی اپنے پرتیرودھ میں وستار کیا ہے۔
چین میں بیتے 3 سال میں لاک ڈاؤن اور کڑے کووڈ نیموں کے سائے میں جی رہے ناگرکوں کا دھیریہ ٹوٹ رہا ہے اور کئی شہروں میں ہنسک پردرشن ہو رہے ہیں۔ ایسا سمجھا جاتا ہے کہ کورونا وائرس چین سے پھیلا تھا، جس نے بعد میں ایک ویشوک مہاماری کا روپ لے لیا تھا۔ حالانکہ اب وشو بھر میں اس پر قابو پا لیا گیا ہے اور اسی کے ساتھ اکثر دیشوں میں کووڈ نیموں کو یا تو ہٹا لیا گیا ہے یا بڑے پیمانے پر ان میں ڈھیل دے دی گئی ہے۔ لیکن چین شروعات سے ہی اس وائرس کو بہت گمبھیرتا سے لے رہا ہے اور اس نے آج بھی کئی شہروں میں کڑے نیم قائم رکھے ہیں۔
گجرات چناؤ کے لیے جاری پرچار میں کانگریس کے ادھیکش ملیکا ارجن کھڑگے نے پردھان منتری نریندر مودی کے نیتتو میں بی جے پی سرکار کی نیتیوں کی کڑی آلوچنا کی ہے۔ سوموار کو احمد آباد میں ایک وشال جن سبھا کو سمبودھت کرتے ہوئے کھڑگے نے مودی سرکار کی نیتیوں کو دیش کے لیے ہانیکارک بتاتے ہوئے کہا کہ کیا راوڑ کی طرح مودی کے 100 سر ہیں۔ اس سے پہلے رویوار کو انہوں نے سورت میں ایک جن سبھا کے دوران مودی کو جھوٹوں کا سردار بتایا تھا۔ احمد آباد کے بہرام پور علاقے میں جن سبھا کے دوران کھڑگے نے کہا، پردھان منتری بولتے ہیں کہ کہیں اور مت دیکھو، مودی کو دیکھ کر ووٹ دو، کتنی بار تمہاری صورت دیکھیں گے، ہم نے کارپوریشن چناؤ میں تمہاری صورت دیکھی، ودھان سبھا کے چناؤ میں اور لوک سبھا کے چناؤ میں بھی تمہاری صورت دیکھی، کیا راوڑ کی طرح آپ کے 100 چہرے ہیں۔
اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔
راجنیتک چرچا۔
شروتاؤ، راجنیتک چرچا کے دینک کاریہ میں محمد مہدی کا سلام سویکار کیجیے۔ فرانسیسی سنسد نے دوسرے دیشوں کے آنترک معاملوں میں ہستکشیپ نہ کرنے پر آدھارت انتراشٹری قانون کا اولنگھن کرتے ہوئے ایران میں ویودھ پردرشنوں کے بہانے دنگے اور ہنسا پھیلانے والوں کا سمرتھن کیا ہے۔ فرانسیسی سانسدوں کا دعویٰ ہے کہ مہسا امینی کے موت کے بعد ایران میں بھڑکنے والے دنگوں کو کچلنے کے لیے ایرانی سرکار نے بل کا پریوگ کیا ہے اور یہ اسپشٹ روپ سے ابھیوکت کی آزادی اور پردرشنوں کی آزادی کا الگھن ہے۔ فرانسیسی راشٹرپتی نے ہمیشہ ہستکشیپ پورن نیتی اپنا کر ایران کے خلاف جنمت کو اکسانے کی کوشش کی ہے، یہاں تک کہ ایران میں اشانتی کا حوالہ دے کر پرمانو وارتا میں ایک سمجھوتے پر پہنچنے کی سمبھاونا کو کمزور بتایا ہے۔ میکران کے یہ دعوے ایسی استھتی میں دہرائے گئے ہیں جب انہوں نے تتھا کتھت چھوی کو اوپچارک روپ دینے کے لیے حال ہی میں ایران ویرودھی کچھ لوگوں سے اسپشٹ روپ سے ملاقات کی تھی۔ ایران میں اپدرو کی نئی لہر کے شروع ہونے کے ساتھ دیش کے دشمنوں نے نئی یوجنا پر کام شروع کر دیا ہے۔ ایران کو دو پھاڑ میں بانٹنے کے لیے شتروا نے وبھن مدوں پر دھیان کیندرت کر رکھا ہے۔ پہلا کام تو جنتا اور سرکار کے بیچ مت بھید پھیلانا،
अर्थात ये दर्शाने का प्रयास किया जा रहा है कि मानव शासन जनता की आवाज को नहीं सुन रहा है और लोगों की मांगों से दूरी बनाए हुए है। इसके अतिरिक्त भी शत्रु ने कुछ अन्य लक्ष्य निर्धारित किए हैं। इस प्रकार का समाज कई प्रकार के उपलब्धियों से वंचित रह जाता है। शत्रु का एक अन्य लक्ष्य समाज को अशांत बनाए रखना है। अमेरिका की पूर्व सरकार की ईरान के विरुद्ध अत्यधिक दबाव की नीति इसी लक्ष्य का हिस्सा रही है। अब शत्रु सॉफ्ट युद्ध और संचार माध्यमों के सहारे अपना लक्ष्य हासिल करने के प्रयास में है। एशिया पैसिफिक ब्रॉडकास्टिंग यूनियन ABU की जनरल असेंबली का 2 दिवसीय सम्मेलन आज दिल्ली में आरंभ हुआ, जिसमें IRIB के रेडियो टेलीविजन संस्था के प्रमुख सहित 40 देशों के लगभग 300 अधिकारी भाग ले रही हैं। उद्घाटन समारोह में भारत के सूचना एवं प्रसारण मंत्री ने कहा कि इस यूनियन के अंतर्गत हम ब्रॉडकास्टिंग के क्षेत्र में अपने अनुभवों का आदान प्रदान करते हैं और इस बारे में आपसी सहयोग जरूरी है। फ्रांसीसी सांसदों का दावा है कि महसा अमीनी की मौत के बाद ईरान में भड़कने वाले दंगों को कुचलने के लिए ईरानी सरकार ने बल का प्रयोग किया है और ये स्पष्ट रूप से अभिव्यक्ति की आज़ादी और प्रदर्शनों की आज़ादी का उल्लंघन है। फ्रांसीसी राष्ट्रपति ने हमेशा हस्तक्षेप पूर्ण नीति अपनाकर ईरान के खिलाफ जनमत को उकसाने की कोशिश की है। यहाँ तक कि ईरान में अशांति का हवाला देकर परमाणु वार्ता में एक समझौते पर पहुँचने की संभावना को कमजोर बताया है। मैक्रॉन के ये दावे ऐसी स्थिति में दोहराए गए हैं जब उन्होंने तथाकथित छवि को औपचारिक रूप देने के लिए हाल ही में ईरान विरोधी कुछ लोगों से स्पष्ट रूप से मुलाकात की थी। साथ ही सैयद मिसम अब्बास,
फ्रांसीसी संसद ने दूसरे देशों के आंतरिक मामलों में हस्तक्षेप नहीं करने पर आधारित अंतर्राष्ट्रीय कानून का उल्लंघन करते हुए ईरान में विरोध प्रदर्शनों के बहाने दंगे और हिंसा फैलाने वालों का समर्थन किया है। ये सर्वसम्मति से पारित होने वाले इस प्रस्ताव में फ्रांसीसी संसद ने ईरानी सुरक्षा बलों द्वारा तथाकथित विरोध प्रदर्शनकारियों को कुचलने का आरोप लगाया है और दंगाइयों के खिलाफ अदालती कार्रवाइयों को अस्वीकार्य बताया है। फ्रांसीसी सांसदों ने यह भी दावा किया है कि महसा अमीनी की मौत के बाद ईरान में भड़कने वाले दंगों को कुचलने के लिए ईरानी सरकार ने बल का प्रयोग किया है और ये स्पष्ट रूप से अभिव्यक्ति की आज़ादी और प्रदर्शनों की आज़ादी का उल्लंघन है। फ्रांसीसी राष्ट्रपति इमैनुअल मैक्रॉन ने हमेशा हस्तक्षेपपूर्ण नीतियां अपनाकर ईरान के खिलाफ जनमत को भड़काने की कोशिश की है। यहां तक कि ईरान में अशांति का हवाला देकर परमाणु वार्ता में एक समझौते पर पहुंचने की संभावना को कमजोर बताया है। मैक्रॉन ने ये दावे ऐसी स्थिति में दोहराए हैं जब उन्होंने तथाकथित छवि को औपचारिक रूप देने के लिए हाल ही में ईरान विरोधी कुछ लोगों से स्पष्ट रूप से मुलाकात की थी। दरअसल क्षेत्र में ईरान के नेतृत्व में इस्लामी प्रतिरोधी मोर्चे के खिलाफ प्रॉक्सी युद्धों में नाकामी के बाद अब प्रतिरोध के दुश्मनों ने इस्लामी गणतंत्र ईरान को उसके भीतर से नुकसान पहुंचाने की एक नई साजिश रची है। इसके लिए ईरान के दुश्मनों ने महसा अमीनी की मौत को बहाना बनाया है। मानवाधिकारों और प्रदर्शनकारियों की स्थिति चिंताजनक है। फ्रांसीसी नेता ईरानी महिलाओं के अधिकारों का समर्थन करने का दावा करते हैं, जबकि इस यूरोपीय देश में महिलाओं की स्थिति पूरे यूरोप में सबसे खराब है। ये एक ऐसा मुद्दा है जिसे इस देश की सरकारी संस्थाएं भी स्वीकार करती हैं। इसके अलावा फ्रांस समेत पश्चिमी देशों में मुसलमानों और अश्वेतों के साथ भेदभावपूर्ण रवैया किसी से ढका छिपा नहीं है।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
ईरान को दो फाड़ में बांटने के लिए शत्रुओं ने विभिन्न मुद्दों पर ध्यान केंद्रित कर रखा है। पहला काम तो जनता और सरकार के बीच मतभेद फैलाना, अर्थात ये दर्शाने का प्रयास किया जा रहा है कि मानव शासन जनता की आवाज को नहीं सुन रहा है और लोगों की मांगों से दूरी बनाए हुए है। इसके अतिरिक्त भी शत्रु ने कुछ अन्य लक्ष्य निर्धारित किए हैं। इस प्रकार का समाज कई प्रकार के उपलब्धियों से वंचित रह जाता है। शत्रु का एक अन्य लक्ष्य समाज को अशांत बनाए रखना है। अमेरिका की पूर्व सरकार की ईरान के विरुद्ध अत्यधिक दबाव की नीति इसी लक्ष्य का हिस्सा रही है। साथ ही कायम रिज़वी,
ईरान में उपद्रव की नई लहर के शुरू होने के साथ ही देश के दुश्मनों ने नई योजनाओं पर काम करना शुरू कर दिया है। ईरान को दो फाड़ में बांटने के लिए शत्रुओं ने विभिन्न मुद्दों पर ध्यान केंद्रित कर रखा है। पहला काम तो जनता और सरकार के बीच मतभेद फैलाना है, अर्थात ये दर्शाने का प्रयास किया जा रहा है कि मानव शासन जनता की आवाज को सुन ही नहीं रहा है और लोगों की मांगों से वो दूरी बनाए हुए है। इसके अतिरिक्त भी शत्रु ने कुछ अन्य लक्ष्य निर्धारित किए हैं। वे ईरानी समाज के भीतर बंटवारा चाहते हैं। इसका अर्थ है कि एक ही समाज में कई वर्ग पैदा हो जाएं और फिर वहां अशांति फैली रहे। हालिया दिनों के दौरान ईरान के शिराज, इस्फहान और ईजे नगरों में आतंकवादी घटनाएं घटी हैं।
एशिया पैसिफिक ब्रॉडकास्टिंग यूनियन ABU की जनरल असेंबली का दो दिवसीय सम्मेलन आज दिल्ली में आरंभ हुआ, जिसमें IRIB के रेडियो टेलीविजन संस्था के प्रमुख सहित 40 देशों के लगभग 300 अधिकारी भाग ले रहे हैं।
एशिया पैसिफिक ब्रॉडकास्टिंग यूनियन ABU की जनरल असेंबली का दो दिवसीय सम्मेलन आज दिल्ली में आरंभ हुआ, जिसमें ईरान के रेडियो टेलीविजन के महानिदेशक सहित 40 देशों के लगभग 300 अधिकारी भाग ले रहे हैं। ये सम्मेलन जनता की सेवा और संकटमय स्थिति में मीडिया की भूमिका के शीर्षक के अंतर्गत आयोजित हुआ है। उद्घाटन समारोह को संबोधित करते हुए भारत के सूचना एवं प्रसारण मंत्री अनुराग सिंह ठाकुर ने कहा कि इस यूनियन के अंतर्गत हम ब्रॉडकास्टिंग के क्षेत्र में अपने अनुभवों का आदान प्रदान करते हैं और इस संदर्भ में आपसी सहयोग जरूरी है। उन्होंने सोशल मीडिया द्वारा गलत और निराधार सूचना के प्रसारण पर चिंता जताई और कहा कि हमने इसे रोकने और इसकी विश्वसनीयता का पता चलाने के लिए फैक्ट चेक नामक प्रणाली शुरू की और हमें इसमें सफलता मिली है। ईरान के रेडियो टेलीविजन के प्रमुख डॉक्टर पैमान जिबिली ने कहा कि हमने अंतर्राष्ट्रीय समुदाय को दरपेश समस्याओं और चुनौतियों पर चर्चा की और इन्हें हल करने के उपायों पर विचार विमर्श किया।
इन फुर्सत रो बराए मो फराहम मियारे के अज तरीक हम अफजाई हम फिक्री व हमोहंगी बैन साज़मान है रसानेई।
उन्होंने ईरान की हालिया परिस्थितियों के दौरान सोशल मीडिया और पश्चिमी मीडिया द्वारा फैलाई जा रही गलत सूचनाओं पर चिंता प्रकट की और कहा कि हमने इसकी रोकथाम के उपाय किए हैं और हम इस संदर्भ में भारत सहित दूसरे देशों के अनुभवों से लाभान्वित होंगे। प्रसार भारती के एडिशनल डायरेक्टर जनरल सुनील श्रीवास्तव ने भी गलत और फर्जी सूचनाओं के प्रसारण को खतरनाक बताया और भारत में इसकी रोकथाम के लिए किए गए उपायों को महत्वपूर्ण एवं विश्वसनीय बताया। ABU की जनरल असेंबली के अधिवेशन के अवसर पर डॉक्टर जिबिली ने कई देशों के रेडियो टेलीविजन के प्रमुखों से आपसी हितों से जुड़े मुद्दों पर चर्चा की। इसके बाद ईरान के रेडियो टेलीविजन के प्रमुख डॉक्टर पैमान जिबिली ने एक संवाददाता सम्मेलन में ईरान भारत प्राचीन संबंधों, ईरान के विरुद्ध लगाए गए अन्यायपूर्ण प्रतिबंध, भारत सहित विश्व के अनेक देशों के लिए ईरान के तेल के निर्यात और ईरान में हिजाब से संबंधित उत्पन्न परिस्थितियों पर पत्रकारों के प्रश्नों के उत्तर दिए और पश्चिमी मीडिया को ईरान की हालिया स्थिति के लिए जिम्मेदार बताया और कहा कि वास्तविकता से हटकर रिपोर्टिंग की गई। उन्होंने स्वतंत्र पत्रकारों को ईरान आकर स्थिति की समीक्षा करने का निमंत्रण भी दिया। शमशाद कासमी, रेडियो तेहरान, दिल्ली।
तो श्रोताओ, इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त हुआ।
यह रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणराज्य ईरान की आवाज। दोस्तों, भी आप सुन रहे थे कार्यक्रम राजनीतिक चर्चा। अब पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की नवासी हजरत जैनब सलामुल्लाह अलैहा के शुभ जन्म दिवस के अवसर पर एक विशेष कार्यक्रम आपकी सेवा में हाजिर है। दोस्तों, पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वाली वसल्लम के नवासी और हज़रत अली अलैहिस्सलाम और हज़रत फ़ातिमा ज़हरा सलामुल्लाह अलैहा की बेटी हज़रत ज़ैनब सलामुल्लाह अलैहा के शुभ जन्म दिवस पर विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं रविश जैदी और मरियम मेहरदादी का सलाम स्वीकार कीजिए।
दोस्तों, हिजरी कमरी कैलेंडर के पांचवे महीने जमादिल अव्वल की 5 तारीख को इस महान हस्ती ने जन्म लिया और तारीख को एक आदर्श महिला की मिसाल से परिचित कराया। हम हजरत जैनब सलामुल्लाह अलैहा के शुभ जन्म दिवस की बधाई पेश करते हैं। हजरत अली और हजरत फातिमा जहरा जैसी प्रकाश और ज्ञान का उद्गम समझी जाने वाली हस्तियों की छत्र छाया में हजरत जैनब की परवरिश हुई। वो अपनी पूरी जिंदगी में ज्योति, महानता, बहादुरी और संयम की प्रतिमूर्ति थीं और पाकीज़गी की महान शिक्षिका के रूप में नजर आईं।
इस्लामी गणराज्य ईरान में हज़रत ज़ैनब सलामुल्लाह अलैहा के शुभ जन्म दिवस को नर्स दिवस के रूप में मनाया जाता है। हम इस उपलक्ष्य में अपने सभी श्रोताओं को हार्दिक बधाई प्रस्तुत करते हैं और आपसे अनुरोध है कि इस कार्यक्रम में हमारे साथ बने रहिए।
हज़रत ज़ैनब सलामुल्लाह अलैहा का जन्म जब हुआ और पैगंबर इस्लाम को ये खबर मिली तो उन्होंने बच्ची को अपनी गोद में ले लिया। बड़े ध्यान से मासूम बच्ची के चेहरे को देखा और कहा कि अल्लाह ने इस बच्ची का नाम ज़ैनब रखा है, सब लोग इसका सम्मान करें। हज़रत ज़ैनब सलामुल्लाह अलैहा के जन्म से पैगंबर इस्लाम तीसरी बार नाना बने। वो हज़रत अली और हज़रत ज़हरा की पहली बेटी थीं, जबकि उनसे पहले इमाम हसन और इमाम हुसैन का जन्म हुआ था। हज़रत ज़ैनब सलामुल्लाह अलैहा का जन्म उस घर में हुआ जहां वो लोग तो जिन्होंने सबसे पहले इस्लाम धर्म को स्वीकार किया, जिस घर में अल्लाह के फरिश्तों, हज़रत जिब्राइल वगैरह का आना जाना रहता था। उन्होंने अपने पिता हज़रत अली, माता हज़रत फ़ातिमा और नाना पैगंबर इस्लाम से प्रशिक्षण हासिल किया और बेशुमार गुणों से सुसज्जित हो गई। हज़रत ज़ैनब सलामुल्लाह अलैहा का ईमान बहुत पुख्ता था। उनके ईमान की जड़ें बहुत गहरी थीं। उनका बयान बड़ा प्रभावशाली और उनकी वाक क्षमता बेमिसाल थी। उनकी पाकीज़गी और उनकी बहादुरी भी अपनी मिसाल आप थी। वे अपने माता पिता और अपने नाना के कथनों को लोगों के बीच बयान करती थीं और उसका अर्थ समझाती थी। उनके भाई इमाम हुसैन अलैहिस्सलाम जब भी उन्हें देखते थे उनके सम्मान में खड़े हो जाते थे।
हज़रत ज़ैनब सलामुल्लाह अलैहा के बारे में इतिहास में है कि बचपन में ही वो इल्म और महानताओं से सुसज्जित थीं। एक दिन हज़रत ज़ैनब सलामुल्लाह अलैहा अपने पिता हज़रत अली अलैहिस्सलाम की गोद में बैठी खेल रही थीं। انہوں نے امام علی علیہ السلام سے پوچھا کہ آپ اللہ سے محبت کرتے ہیں؟ حضرت علی علیہ السلام نے کہا کہ کیا یہ ممکن ہے کہ کوئی انسان ایسا ہو جسے اللہ سے محبت نہ ہو؟ جو اللہ سے محبت نہ کرے اور اس کا بندہ نہ ہو وہ دراصل انسان بھی نہیں ہے۔ اس کے بعد حضرت زینب سلام اللہ علیہا نے سوال کیا کہ آپ ہم سے محبت نہیں کرتے؟ حضرت علی علیہ السلام نے جواب میں کہا کہ کیا یہ ممکن ہے کہ انسان اپنے بچوں اور کلیجے کے ٹکڑوں سے پیار نہ کرے؟ بچی نے پھر سوال کیا کہ کیا یہ کیسے ممکن ہے کہ دو محبت ایک دل میں سما جائے؟ حضرت علی علیہ السلام اس سوال کا جواب دینا چاہتے تھے کہ حضرت زینب نے کہا کہ اگر آپ انومتی دیں تو میں خود ان سوالوں کا جواب دے دوں۔ حضرت علی علیہ السلام مسکرائے اور بیٹی کے جواب کا انتظار کرنے لگے۔ حضرت زینب سلام اللہ علیہا نے کہا کہ آپ کی رائے یہ ہے کہ آپ صرف اللہ سے محبت کرتے ہیں اور ہر اس چیز کو چاہتے ہیں جو اللہ سے وشیش ہے، تو اگر آپ ہم سے محبت کرتے ہیں تو کیول اس وجہ سے کہ آپ اللہ کے آدیش پر عمل کرنا چاہتے ہیں، اور اس محبت کو اللہ کی اچھا اور آدیش کا پالن ہی مانتے ہیں۔
اللہ کے بارے میں یہ گہرا گیان حضرت زینب سلام اللہ علیہا کے بچپن سے ان کی عمر کے آخری لمحے تک موجود رہا۔ وہ قرآن کی آیتوں کی ویاکھیا بڑے آکرشک اور النکرت انداز میں کرتی تھیں۔ ان کی تقریر میں حضرت علیہ السلام کے خطبوں کا انداز ہوتا تھا۔ ان وشیشتاؤں کی وجہ سے انہیں بنی ہاشم خاندان کی بدھیمان مہیلا کہا جاتا تھا۔
روایتوں میں آیا ہے کہ حضرت علی علیہ السلام خلیفہ بننے کے بعد کوفہ آ گئے اور وہیں سے اپنی حکومت چلانے لگے۔ کوفہ آئے ہوئے انہیں ایک سال گزر گیا تھا، جب حالات یہ تھے کہ کوفہ کی مہیلائیں حضرت زینب سلام اللہ علیہ کے پاس آتی تھیں اور وہ ان مہیلاؤں کے لیے قرآن کی ویاکھیا کی کلاس رکھتی تھیں اور انہیں قرآن میں بیان کی گئی باتوں سے اوگت کراتی تھیں اور قرآن کی آیتوں کی گہرائی سمجھاتی تھیں۔
روایت میں ہے کہ کوفہ کے پرشوں کا ایک سموہ حضرت علی علیہ السلام کے پاس گیا تھا اور ان لوگوں نے حضرت علی سے کہا کہ آپ ہماری مہیلاؤں کو انومتی دے دیجئے کہ وہ حضرت زینب کے پاس جائیں اور ان سے گیان اور قرآن سیکھیں۔ حضرت علی علیہ السلام نے یہ مانگ سویکار کر لی، جس کے بعد حضرت زینب نے کوفے کی مہیلاؤں کو پڑھانا شروع کر دیا۔ چار سال کی مدت میں مہیلائیں پابندی سے اس کلاس میں آتی تھیں اور حضرت زینب سلام اللہ علیہ کے گیان سے لابھانوت ہوتی تھیں۔ حضرت زینب کہتی ہیں کہ ہم پیغمبر کے خاندان کے لوگ اللہ اور اس کے بندوں کے بیچ سمپرک کا ذریعہ ہیں، ہم اللہ کے چنندہ بندے ہیں، ہم حجت اور مارگ درشک ہوں گے اور ہم پیغمبروں کے وارث ہیں۔
دوستوں، ایک دن حضرت علی علیہ السلام گھر میں آئے تو سنا کہ حضرت زینب سلام اللہ علیہا مہیلاؤں کو قرآن کی شکشا دے رہی ہیں اور قرآن کے کچھ سوروں کی شروع میں آنے والے ایک دوسرے سے الگ کچھ اکشروں کے بارے میں بتا رہی ہیں، جنہیں قرآن کی شبداولی میں حروف مقطعات کہا جاتا ہے۔ وہ خاص طور پر سورہ مریم کے شروع میں آنے والے اکشروں قاف، ہا، یا، عین، سواد کے بارے میں بتا رہی تھیں۔ جب کلاس ختم ہو گئی تو حضرت علی علیہ السلام نے حضرت زینب سے پوچھا کہ میری بیٹی، کیا تم جانتی ہو کہ یہ اکثر ان گھٹناؤں اور کٹنائیوں کی طرف اشارہ کرتے ہیں جو کربلا میں تمہارے لیے اور تمہارے بھائی حسین کے لیے پیش آنے والی ہیں؟ اس کے بعد حضرت علی علیہ السلام نے کربلا کی گھٹنا کے بارے میں کچھ باتیں حضرت زینب سلام اللہ علیہ کو بتائیں۔ اس موقع پر حضرت علی علیہ السلام کی منشا یہ دیکھنے کی تھی کہ حضرت زینب سلام اللہ علیہ اس گھٹنا کے لیے تیار ہیں یا نہیں۔ حضرت زینب سلام اللہ علیہ نے کہا کہ انہیں ان گھٹناؤں کے بارے میں جانکاری ہے، کیونکہ ان کی ماتا حضرت فاطمہ زہرا سلام اللہ علیہ نے ان کے بارے میں پہلے انہیں بتا چکی ہیں۔
بے شک حضرت زینب کی زندگی کی معراج کربلا کی گھٹنا اور اس افسر پر ان کی دڑھتا، بہادری اور سنیم ہیں۔ انہوں نے مصیبتوں پر صبر کیا اور یزید کی شاہی طاقت کے مقابلے میں بہادری دکھائی۔ انہوں نے اپنے بیانوں اور بھاشنوں سے سوئے ہوئے ضمیروں کو جگایا۔ حضرت زینب سلام اللہ علیہا پیغمبر کے خاندان کے دکھوں کی مرہم اور سب کی دیکھ بھال کرنے والی مہیلا تھیں۔ وہ اسلام نام کی اس سچائی کی حفاظت کی دھوج واہک تھی جسے بنی امیہ مٹا دینا چاہتے تھے۔ بنی امیہ کی کوشش تھی کہ امام حسین کے آندولن اور ان کی سچائی پر پردہ ڈال دے، مگر حضرت زینب سلام اللہ علیہا نے اپنے آندولن سے ہر طرف اتنا اجالا کر دیا کہ اس میں یزید اور یزیدیت کا کالا چہرہ صاف نظر آنے لگا۔ کربلا کی گھٹنا ہو جانے کے بعد انہوں نے جیوت بچ گئے بچوں اور مہیلاؤں اور قافلے میں شامل لوگوں کی ذمہ داری سنبھالی۔
حضرت زینب سلام اللہ علیہا نے کربلا کی گھٹنا کو اس بہادری اور ویاپکتا کے ساتھ ہر جگہ پہنچایا کہ یزید اور یزیدیوں کے لیے سچائی پر پردہ ڈالنا ممکن نہیں رہ گیا۔ آج مہیلاؤں کو انیک پرکار کی سمسیاؤں کا سامنا ہے، اس لیے شاید کسی مہیلا کے لیے صحیح راستے کو تلاش کر پانا کٹھن کام ہے۔ جس دور میں پشچم سنسکرتی مہیلاؤں کو استعمال کے سامان کے اور کھلونے کی حد تک مہتوہین بنا چکی ہے اور ان کے بارے میں بڑی گھٹیا سوچ رکھتی ہے کہ مہیلائیں پروشوں کی واسنا کی بھوک مٹانے کا سادھن ہے، کیسے کوئی مہیلا اپنی واستوک پرتشٹھا پراپت کر سکتی ہے؟ ساتھ ہی کچھ اس طرح کی سوچ پائی جاتی ہے جو سماج میں مہیلاؤں کی پاکیزہ اپستھتی اور مضبوط بھومیکا کے راستے میں رکاوٹ بنتی ہے، مہیلا کو سکشا، ڈرائیونگ اور اس طرح کے کاموں سے روکتی ہے، مہیلا کو کیول بچے پیدا کرنے کا ذریعہ مانتی ہے۔ ان گھٹیا وچاروں کے بیچ میں ضروری ہے کہ صحیح وچار تلاش کیے جائیں اور صحیح راستہ کھوجا جائے۔ حضرت زینب سلام اللہ علیہا کی 56 سال کی زندگی اس سندرب میں بہترین نمونہ ہے، جس کو دیکھ کر یہ سمجھا جا سکتا ہے کہ ایک مہیلا جیون اور سماج کے الگ الگ میدانوں میں کس طرح اپنی سارتھک بھومیکا نبھا سکتی ہے، کس طرح پاکیزہ زندگی کے ساتھ پورے سماج کے لیے بہترین آدرش پیش کیا جا سکتا ہے۔
آج سماجوں کی مہیلائیں حضرت زینب سلام اللہ علیہا کو اپنا آدرش بنا کر پرتشٹھا کے ساتھ جیون گزار سکتی ہیں۔ جس طرح حضرت زینب نے ہر اس موڑ پر بھاری ذمہ داری کامیابی کے ساتھ ادا کی جب اسلام کے لیے کٹھن حالات پیدا ہوئے۔ تو دوستو، حضرت زینب سلام اللہ علیہا کے شبھ جنم دیوس پر ایک بار پھر بدھائی پرستت کرتے ہیں۔
دوستوں، ابھی آپ سن رہے تھے کارکرم حضرت زینب سلام اللہ علیہا کے شبھ جنم پر ایک وشیش کارکرم۔ اب آپ کی سیوا میں آج کی سبھا کا انتم کارکرم قرآنی قصے پیش ہے۔ قرآن قصے۔
دوستوں، ساپتاہک کارکرم قرآنی قصے کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں سواتی اور قائم رضوی کا سلام سویکار کیجیے۔
मित्रों, आज के कार्यक्रम में हम आपको ये बताने जा रहे हैं कि पवित्र कुरान के सूरह कसस की आयत संख्या 85 कब नाजिल हुई थी। पैगंबर इस्लाम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ईश्वरीय धर्म के प्रचार व प्रसार के लिए अथक प्रयास किया करते थे। उनके प्रयास का परिणाम ये निकला कि इस्लाम बहुत तेज़ी से फैलने लगा। اس بات کو دیکھ کر پوتر نگر مکہ کے کافر بہت چنتت تھے اور وہ اس بات کی سوچ میں تھے کہ اسلام کے پرچار پرسار کو روکنے کے لیے کیا کرنا چاہیے۔ انہوں نے آپس میں بہت وچار ومرش کیا اور اس پریڑام پر پہنچے کہ اگر پیغمبر اسلام کو پوتر نگر مکہ کے باہر نہیں نکالا جاتا ہے تو پورے حجاز میں اسلام بہت تیزی سے پھیل جائے گا۔ اس لیے انہوں نے مکہ میں اسلام کے پرچار ایون پرسار پر پرتبندھ لگا دیا اور استھتی اس پرکار کی بنا دی کہ پیغمبر اسلام کسی بھی پرکار کا پرچار و پرسار نہ کرنے پائیں۔
حالانکہ کافروں نے اسلام کے پرچار پرسار کو روکنے کے لیے کئی کام کیے، مگر ان میں سے کسی ایک کا کوئی وشیش پرینام نہیں نکلا۔ جیسے پیغمبر اسلام کا آرتھک بہشکار کر دیا، 3 سال تک انہیں شیبے ابھی طالب میں رہنا پڑا۔ پیغمبر اسلام کو کبھی جادوگر، کبھی شاعر تو کبھی پاگل بھی کہا۔ لوگ وشیش کر اپنے غلاموں کو پیغمبر اسلام کی بات سننے سے منع کرتے تھے۔ بہت سے لوگ پیغمبر اسلام کی بات نہ سننے کے لیے اپنے کانوں میں انگلیاں ڈال دیتے تھے، پرنتو اسلام کی جیون دائک شکشاؤں کا پرچار پرسار جاری رہا۔
اسلام کے آرمبھک کال میں پوتر نگر مکہ ایک چھوٹا سا شہر تھا۔ اس کا سنچالن قریش کے ہاتھوں میں تھا۔ اس آدھار پر قریش کے کافروں نے بڑی آسانی سے پیغمبر اسلام کی گتیویدھیوں کو نینترت کر لیا اور پیغمبر اسلام کو مکہ سے نکالا۔ البتہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم جتنا بھی پرتیرودھ کر سکتے تھے اتنا انہوں نے کیا اور اسلام کا پرچار پرسار جاری رکھا۔ پرنتو جب پیغمبر اسلام کے مکھر سمرتھک حضرت ابو طالب علیہ السلام کا سورگواس ہو گیا تو پیغمبر اسلام پر دشمنوں کے دباؤ میں اور بھی وردھی ہو گئی، یہاں تک کہ کافروں نے پیغمبر اسلام کی ہتیا کا فیصلہ کر لیا۔ پرنتو پیغمبر اسلام کی ہتیا کوئی آسان کام نہیں تھا۔ بنی ہاشم قبیلہ ایسے میں شانت نہیں بیٹھتا، وہ بدلہ لینے کے لیے اٹھ کھڑا ہوتا۔ اس آدھار پر قریش قبیلے کے لوگوں نے یہ فیصلہ کیا کہ ہر قبیلے کا ایک آدمی پیغمبر اسلام کی ہتیا میں شامل ہو، اور بنی ہاشم قبیلے کے پاس اتنی طاقت ہے کہ وہ 40 قبیلوں سے بدلہ لے گا اور خون کے بدلے اس کا بدلہ دینے پر مجبور ہو جائے گا۔
اس آدھار پر قریش قبیلے کے لوگوں نے 40 قبیلے سے ایک ایک آدمی کا چین کیا اور طے پایا کہ رات کو حملہ کر کے پیغمبر اسلام کی ہتیا کی جائے۔ اس شیطانی کام کو انجام دینے کے لیے انہوں نے ایک رات کو پیغمبر اسلام کے گھر کو گھیر لیا اور چاہا کہ رات کو بستر پر ہی پیغمبر اسلام کی ہتیا کر دے۔ کافروں کے اس شڑیانتر کی سوچنا حضرت جبرائیل نے پیغمبر اسلام کو دے دی اور کہا کہ ایشور نے مکہ سے مدینہ پلائن کرنے کا آدیش دیا ہے۔ مہان ایشور کے اس آدیش کے بعد پیغمبر اسلام نے حضرت علی علیہ السلام کو اپنے بستر پر سونے کے لیے کہا۔ حضرت علی علیہ السلام پیغمبر اسلام کے بستر پر سو گئے اور ہرے رنگ کی ان کی چادر کو اوپر سے اوڑھ لیا تاکہ جو لوگ پیغمبر اسلام کی ہتیا کرنا چاہ رہے تھے وہ سمجھیں کہ پیغمبر اسلام ابھی گھر میں ہے اور ان کا سارا دھیان پیغمبر اسلام کے گھر کی اور رہے اور اس بات کی انہیں بھنک بھی نہ لگے کہ پیغمبر اسلام گھر سے نکل چکے ہیں۔
قریش نے جن لوگوں کو پیغمبر اسلام کی ہتیا کے لیے بھیجا تھا ان سب نے رات کے آرمبھ سے ہی پیغمبر اسلام کے گھر کا پریویشٹن کر لیا اور صبح ہوتی ہی ننگی تلواروں کے ساتھ پیغمبر اسلام کے گھر پر حملہ کر دیا۔ جب ان لوگوں نے چادر ہٹائی تو دیکھا کہ پیغمبر اسلام کے بجائے حضرت علی علیہ السلام ان کے بستر پر سوئے ہوئے ہیں۔ یہ درشیہ دیکھ کر وہ سب کے سب اواک رہ گئے اور بڑے کرودھ سے حضرت علی علیہ السلام سے پوچھنے لگے کہ محمد کہاں ہے۔ اس پر حضرت علی علیہ السلام نے کہا کہ کیا انہیں میرے حوالے کر کے گئے تھے جو تم مجھ سے پوچھ رہے ہو؟
پیغمبر اسلام نے مکہ سے مدینہ پلائن کرنے سے پہلے طائف اور حبشہ سہت وبھن نگروں کی سمیکشا کی تھی۔ پیغمبر اسلام نے استھتی کی ادھک سمیکشا کے لیے لگ بھگ 12 لوگوں کو حبشہ یعنی ورتمان ایتھوپیا بھیجا تھا۔ سوئم پیغمبر اسلام طائف گئے تھے تاکہ وہاں کی استھتی کی سمیکشا کر سکے، پرنتو سب سے اچھی جگہ وہ یسرب یعنی مدینہ تھا جہاں پیغمبر اسلام مکہ سے پلائن کر کے گئے۔
جب پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم مکہ سے مدینہ کے لیے جا رہے تھے تو صبح ہوتے ہوتے سور نام کے پہاڑ تک پہنچے۔ وہاں پر ایک گفا تھی جس میں انہوں نے شرن لی، اور گفا کے مہانے پر کبوتر نے انڈے دے دیے تھے اور مکڑی نے جالا بن دیا تھا۔ پیغمبر اسلام اسی گفا میں رہے تاکہ کافروں سے سرکشت رہیں۔ اس پرکار گفا کے مہانے کو جو بھی دیکھتا تھا وہ یہی سوچتا تھا کہ ورشوں سے کوئی گفا کے اندر نہیں گیا ہوگا، پرنتو کافر پیغمبر اسلام کو ڈھونڈتے ڈھونڈتے اس کے مہانے تک پہنچ گئے تھے۔
ابو کرز نام کا ایک ویکتی تھا جو پیروں کا نشان پہچاننے میں ماہر تھا، وہ بھی ان کافروں کے ساتھ تھا جو پیغمبر اسلام کو ڈھونڈ رہے تھے۔ وہ گار کے مہانے تک گیا اور وہیں رک گیا اور کہا، محمد اور ان کا ساتھی یہاں سے آگے نہیں بڑھے ہیں، اس گار کے اندر بھی نہیں گئے ہیں، کیونکہ اگر گار کے اندر گئے ہوتے تو مکڑی کا جالا ٹوٹا ہوا ہوتا اور کبوتر کے انڈے ٹوٹ گئے ہوتے۔ میری سمجھ میں نہیں آ رہا ہے کہ یہاں سے کہاں گئے، یہاں سے وہ یا تو زمین کے اندر چلے گئے یا پھر آسمان میں چلے گئے۔ کافروں نے جب یہ حالت دیکھی تو وہاں سے لوٹ کر ادھر ادھر کے کھیتروں میں پیغمبر اسلام کو ڈھونڈنا آرمبھ کر دیا۔ پیغمبر اسلام 3 دنوں تک غار حرا میں رہے، اس کے بعد مدینہ نگر کی اور پلائن کیا۔
بہرحال 13 ورشوں کی کٹھنائیاں سہن کرنے کے بعد پیغمبر اسلام اب مدینہ نگر میں پرویش کرنے والے ہیں اور لوگ ان کے آگمن کی پرتیکشا میں تھے۔ مدینہ نگر پہنچنے سے پہلے پیغمبر اسلام جوحفہ نامک استھان پر گئے۔ پیغمبر اسلام کو مکہ نگر کی بہت یاد آ رہی تھی، اپنی ماتر بھومی اور کعبہ سے دوری بہت سخت تھی۔ یہ وہ وقت تھا جب مہانیشور نے پیغمبر اسلام پر سورہ قصص کی آیت سنکھیا 85 نازل کی۔ اس آیت میں مہانیشور کہہ رہا ہے کہ بے شک جس نے آپ پر قرآن فرض کیا ہے وہی آپ کو آپ کی ماتر بھومی میں واپس کرے گا۔
دوستو، یہاں ہم کچھ باتوں کو بیان کرنا ضروری سمجھتے ہیں اور ان میں سے ایک حضرت علی علیہ السلام کا تیاگ ہے۔ حضرت علی علیہ السلام نے پیغمبر کی جان بچانے کے لیے مہان بلیدان دیا تھا اور ان کی نشٹھا اور بلیدان کی پرشنسا مہان ایشور پوتر قرآن میں کر رہا ہے اور ان کی شان میں آیت نازل کر کے کہہ رہا ہے کہ لوگوں میں سے کچھ ایسے ہیں جو اللہ کی پرسنتا کے لیے اپنے نفس کو بیچ دیتے ہیں۔ یہ کوئی آسان بات نہیں ہے کہ پیغمبر اسلام کی جان بچانے کے لیے حضرت علی علیہ السلام ان کے بستر پر سو گئے۔ یہ کام وہی کر سکتا ہے جو مہان ایشور پر ایمان رکھتا ہے اور وہ پیغمبر سے اگاتھ پریم کرتا ہوگا اور اس کی پرسنتا پراپت کرنے کے لیے اپنی جان کی قربانی دے سکتا ہے۔
اسی طرح حضرت علی علیہ السلام کا یہ کار ان کی بہادری کا بھی پریچائک ہے۔ کون انسان ہے جو اس انسان کے بستر پر سو جائے جسے قتل کرنے کے لیے کچھ لوگ ویاکل ہوں اور انہوں نے اس کے گھر کو چاروں اور سے گھیر رکھا ہو؟ حضرت علی علیہ السلام نے اتنی بڑی جو قربانی دی اس کی ایک وجہ اس ہستی کی جان بچانا تھی جو ایشوریہ دھرم کا پرچار و پرسار کر رہا تھا، لوگوں کو اگیانتا کے اندھکار سے نکال رہا تھا، مانو سماج میں ایشوریہ پرکاش بکھیر رہا تھا، اگیانتا کا اندھیرا مٹا رہا تھا، وہ گیان کے پرکاش کا سورج تھا، وہ لوک پرلوک میں لوگوں کے لیے سفل جیون کے لیے ستت پریاس کر رہا تھا۔ اس نے لوگوں کے مارگ درشن میں کسی پرکار کے پریاس میں سنکوچ سے کام نہیں لیا۔
پیغمبر اسلام کی سداچرن सुशील सभ्य और विनम्र स्वभाव का कोई उदाहरण नहीं है। काफिरों ने ही उन्हें सादिक अर्थात सच्चे और अमीन की उपाधि दी थी। उसकी वजह यह थी कि पैगंबर इस्लाम ने काफिरों के साथ भी वह व्यवहार किया जो मुसलमान मुसलमानों के साथ नहीं करते।
दोस्तों, यहाँ एक अन्य बिंदु को बयान करना हम जरूरी समझते हैं। वो ये है कि महान ईश्वर अपने बंदों की सहायता जरूर करता है और कोई भी उसकी सहायता से आवश्यकता मुक्त नहीं है। पैगंबर और इमाम भी उसी की सहायता से बेनियाज नहीं है, सब उसकी सहायता के मोहताज हैं। ये केवल महान ईश्वर ही है जिसे किसी की आवश्यकता की जरूरत नहीं है और उसके अलावा जो कुछ भी है वो मोहताज है।
जब काफिरों ने पैगंबर इस्लाम की हत्या का फैसला किया तो महान ईश्वर ने हजरत जिब्राइल को भेजकर उस षड्यंत्र की सूचना पैगंबर इस्लाम को दी, यानी महान ईश्वर ने पैगंबर इस्लाम की मदद की। इसी प्रकार जब पैगंबर इस्लाम गारे हेरा में थे तो गार के मुहारे पर कबूतर ने अंडे दे दिए और मकड़ी ने जाला बुन दिया, तो यह भी महान ईश्वर की खुली मदद थी। अगर महान ईश्वर की मदद न होती तो काफिर गुफा के अंदर दाखिल होकर पैगंबर की हत्या कर देते।
दोस्तों, महान ईश्वर की मदद और उस पर भरोसे का मतलब ये नहीं है कि इंसान हाथ पर हाथ धरे बैठा रहे और कोई काम न करे। अगर महान ईश्वर पर भरोसा करने का मतलब यही होता तो पैगंबर इस्लाम से बेहतर कौन था। वे चुपचाप बैठे रहते मगर उन्होंने ऐसा नहीं किया। महान ईश्वर पर भरोसे का मतलब ये है कि इंसान के बस में जो कुछ भी है उसे वो अंजाम दे और जो नहीं कर सकता उसे महान ईश्वर पर छोड़ दे और वो अपने बंदों की मदद जरूर करता है।
तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, आप हमारे प्रसारण को शॉर्टवेव में 31 मीटर बैंड बराबर 9620 किलोहर्ट्ज़ पर सुन रहे हैं। हम आशा करते हैं कि हमारा प्रयास आपको पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों और प्रतिक्रियाओं से हमें अवश्य अवगत करवाते रहिए। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi और हमारा व्हाट्सएप नंबर है 009890350654। अब हमें अनुमति दीजिए। खुदा हाफिज़।